بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین، السلام علیکم، میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ امید ہے کہ ہمیشہ کی طرح آج بھی آپ جہاں بھی ہوں گے بخیر و عافیت ہوں گے۔ ہمارے آج کے پروگرام کا بھی موضوع ہے پاکستان کے سیاسی حالات، اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے، تو ملاحظہ فرمائیے انداز جہاں۔ پاکستان میں سیاسی بحران اگرچہ جاری ہے، لیکن ایسا لگتا ہے کہ اب بحران کسی نہ کسی انجام تک پہنچنے والا ہے۔ فوج کے سربراہ سے طاہر القادری اور عمران خان کی ملاقات ہو چکی ہے، اور ان دونوں رہنماؤں نے اپنے مطالبات اور تجاویز فوج کے سامنے پیش کر دی ہیں، جبکہ نواز شریف کی بھی فوجی سربراہ سے ملاقات کی خبریں ہیں، اور کہا جا رہا ہے کہ وہ بھی ملاقات کر سکتے ہیں۔ اس درمیان حکومت اور دھرنے دینے والے رہنماؤں کے بیچ فوج کی ثالثی کو لے کر ایک نیا تنازع کھڑا ہو گیا ہے۔ حکومت کہتی ہے کہ فوج کو ثالثی کے لیے عمران خان اور طاہر القادری نے دعوت دی، جبکہ ان رہنماؤں نے حکومت کے اس دعوے کو مسترد کرتے ہوئے کہا ہے کہ فوج کی ثالثی کی درخواست حکومت نے کی۔ دریسنا حکومت، تحریک انصاف اور عوامی تحریک کے درمیان مشترکہ مذاکرات کا پہلا راؤنڈ بھی ختم ہو چکا ہے۔ تحریک انصاف کے رہنما شاہ محمود قریشی کا کہنا ہے کہ حکومت جب تک فوج کی ثالثی کے بارے میں اپنے بیان کی وضاحت نہیں کرتی، اس وقت تک مذاکرات کامیاب نہیں ہوں گے۔ عمران خان اور طاہر القادری کی طرف سے کہا جا رہا ہے کہ فوج کو چاہیے کہ اس معاملے پر نوٹس لے اور بتائے کہ حکومت کے دعوے میں کتنی سچائی ہے۔ بہرحال مبصرین کا کہنا ہے کہ اب جب کہ بحران کو حل کرنے کے تعلق سے فوج نے کھل کر اپنا کردار شروع کر دیا، تو یقینی طور پر بحران اپنے انجام کو پہنچے گا، جبکہ عمران خان کا کہنا ہے کہ وہ وزیر اعظم کے استعفے سے کم پر کسی چیز پر راضی نہیں ہوں گے۔ اس سے پہلے وزیر اعظم نواز شریف نے قومی اسمبلی میں تقریر کرتے ہوئے کہا کہ حکومت آتی جاتی رہتی ہے، ہم اصولوں پر سودا نہیں کریں گے۔ ان کے اس بیان کا بھی لوگ مختلف مطلب نکالنے کی کوشش کر رہے ہیں۔ دو ہفتے سے زائد عرصے سے جاری اس بحران کے محرکات اور ممکنہ نتائج پر ہم گفتگو کریں گے اپنے مہمانوں سے، تو پہلے ملاحظہ فرمائیے ہمارے ساتھیوں کی تیار کردہ یہ رپورٹ۔
پاکستان میں جاری سیاسی بحران میں مزید کچھ تغیرات سامنے آئے ہیں۔ پاک فوج کے سربراہ سے تحریک انصاف پارٹی کے رہنما عمران خان کی ملاقات ہوئی، جبکہ اس سے پہلے وزیر اعظم نواز شریف نے 3 دن کے اندر فوج کے سربراہ سے اپنی دوسری ملاقات میں یہ درخواست کی کہ موجودہ بحران کو حل کرنے کے لیے فوج اپنا کردار ادا کرے۔ پاکستان عوامی تحریک کے سربراہ ڈاکٹر طاہر القادری اور پاکستان تحریک انصاف کے چیئرمین عمران خان نے جمعرات کی شب اعلان کیا کہ وزیر اعظم نواز شریف نے دارالحکومت میں حالیہ بحران سے نمٹنے کے لیے وفاقی حکومت اور مظاہرین کے درمیان آرمی چیف جنرل راحیل شریف کو بطور ثالث اور ضامن مقرر کیا ہے۔ اس کے بعد طاہر القادری اور عمران خان نے آرمی چیف کی یقین دہانی پر وزیر اعظم کو 24 گھنٹے کی مہلت دی ہے۔ اس سے پہلے نواز شریف برادران سمیت 19 اعلی حکام کے خلاف سانحہ ماڈل ٹاؤن کے سلسلے میں ایف آئی آر درج کی گئی تھی، تاہم پاکستان عوامی تحریک کے سربراہ ڈاکٹر طاہر القادری نے سانحہ ماڈل ٹاؤن کی درج ایف آئی آر کو بددیانتی پر مبنی قرار دیتے ہوئے کہا کہ درست ایف آئی آر اور شریف برادران کے استعفے پر کوئی سمجھوتا نہیں ہوگا۔ چیف آف آرمی اسٹاف جنرل راحیل شریف سے ملاقات کے بعد اسلام آباد میں دھرنے کے شرکا سے خطاب کرتے ہوئے ان کا کہنا تھا کہ صبح آرمی چیف کی نگرانی میں نئی ایف آئی آر درج کرائی جائے گی۔ طاہر القادری کا کہنا تھا کہ ایف آئی آر دیکھ کر آرمی چیف بھی حیران رہ گئے، کیونکہ ایف آئی آر کے معاملے میں بددیانتی کی گئی اور آرمی چیف کو بھی دھوکہ دیا گیا۔ ادھر ایک اہم بیان امریکہ کی طرف سے آیا، اور اس بیان کو بھی پاکستان کے سیاسی حلقوں میں بڑی اہمیت دی جا رہی ہے۔ امریکہ کا کہنا ہے کہ وہ اسلام آباد کے ڈی چوک پر جاری دھرنوں کے باعث پیدا ہونے والے سیاسی بحران کی مسلسل نگرانی کر رہا ہے، اور اب یہ صورتحال ایک پرامن حل کی جانب بڑھ رہی ہے۔ واشنگٹن میں ایک نیوز بریفنگ کے دوران امریکی اسٹیٹ ڈپارٹمنٹ کی ترجمان جین ساکی نے ایک مرتبہ پھر پاکستانی حکومت اور مظاہرین پر زور دیا کہ وہ تحمل کا مظاہرہ کریں اور کسی بھی ایسے اقدام سے گریز کریں جس سے جمہوریت کو نقصان پہنچنے کا اندیشہ ہو یا صورتحال مزید کشیدہ ہو۔ جین ساکی کا کہنا تھا کہ ہم اسلام آباد میں مظاہروں کی مسلسل نگرانی کر رہے ہیں، اور ہم دونوں فریقین پر زور بھی دے رہے ہیں کہ وہ کسی بھی مہازارائی اور غیر آئینی اقدام سے گریز کریں۔ کچھ حلقوں کا کہنا ہے کہ امریکہ صرف نگرانی اور صبر و تحمل کی تلقین نہیں کر رہا ہے، بلکہ اس مسئلے میں پوری طرح ملوث ہے۔ پاکستان میں گزشتہ سال اقتدار کی پرامن منتقلی کو ساری دنیا میں سراہا گیا تھا، اور یہ نیک تمنائیں کی گئی تھیں کہ اس ملک میں شروع ہونے والی یہ نئی تاریخ جاری رہے گی اور جمہوریت کو فروغ ملے گا، لیکن ایک سال سے کچھ زیادہ عرصے کے اندر ہی حالات نے جو کروٹ لی ہے اسے دیکھتے ہوئے گوناگوں قیاس آرائیاں کی جانے لگی ہیں۔ بے شک مظاہروں کی قیادت کرنے والے رہنما اور حکومتی عہدیدار بار بار کہہ رہے ہیں کہ جمہوریت اور آئین کی ہر حال میں حفاظت کی جائے گی، لیکن حالات دھماکہ خیز صورت اختیار کر گئے ہیں۔
یہ ناظرین، جیسا کہ آپ نے ملاحظہ فرمایا کہ حالات تیزی کے ساتھ نازک موڑ اور حساس مرحلے کی طرف جا رہے ہیں، چلتے ہیں سیدھے لندن اسٹوڈیو جہاں پر موجود ہیں برے صغیر کے امور کے ماہر بیرسٹر یوسف اختر صاحب. السلام علیکم جناب.
جی وعلیکم السلام ورحمۃ اللہ.
یوسف اختر صاحب، کیا اب یہ مانا جائے کہ گیند پوری طرح سے اب فوج کے پارلے میں ڈال دی گئی ہے؟
جی ہاں، لگتا تو یہی ہے. کئی روز سے جنرل راحیل شریف صاحب جو ہمارے فوج کے سپہ سالار ہیں، ان سے وزیر اعظم صاحب کی روزانہ ملاقاتیں ہو رہی ہیں، اور کل تو خاص طور پر انہوں نے ان سے درخواست کی کہ آپ اپنا کردار ادا کریں، اور ان حضرات سے جو اپنا دھرنا دیے بیٹھے ہیں، عمران خان صاحب اور مولانا قادری صاحب، تو ان کو پرسویڈ کریں کہ کسی نتیجے پر پہنچا جائے. لیکن وہ جو بات تھی، استدعا تھی، وہ خود ایک مشکل کا شکار ہو گئی. اب وہ اب دونوں حضرات یہ کہہ رہے ہیں کہ نہیں، ہم نے درخواست نہیں کی تھی، وزیر اعظم نے کی تھی. لیکن جن لوگوں نے کل کے ٹی وی دیکھے ہیں اور مسلسل دیکھ رہے ہیں، مانیٹر کر رہے ہیں، اس میں یہی کہا گیا تھا کہ حکومت نے ریکویسٹ کی ہے فوج سے کہ وہ اپنا کردار ادا کریں اور اس سلسلے میں کوئی مذاکرات کا ڈول ڈالیں. تو اب یہ بڑی عجیب و غریب بات ہے کہ ایک طرف ہماری جو مقننہ ہے، پارلیمنٹ ہے، اس کے اندر 12 پارٹیاں ہیں، اس میں سے 11 مکمل طور پر نواز شریف صاحب کی حمایت میں اور اعانت میں اور جمہوریت کی اور آئین کی پاسداری کے لیے وہ سامنے ہیں اور کہہ رہی ہیں کہ ہر طرح کا ہم تعاون کریں گے. لیکن خود جو وزیر اعظم ہیں، جنہوں نے آئین کی پاسداری کا حلف اٹھایا ہوا ہے، وہ آرمی سے کہہ رہے ہیں کہ آپ اپنا کردار ادا کریں، جبکہ ایسا کرنا سراسر آئین کی خلاف ورزی ہے، اور فوج کو کسی طرح بھی سیاسی معاملات میں ملوث کرنا وہ صحیح نہیں ہے اور آئین کی خلاف ورزی ہے. اب وہ ان کے جو حلیف ہیں پارلیمنٹ میں، وہ بھی شش و پنج میں مبتلا ہیں کہ یہ کیا ہو گیا، ان کو بائی پاس کر دیا گیا، ان کو دھو کوڑی کا بنا دیا گیا. تو اب وہ کہہ رہے ہیں کہ وضاحتیں بھی مانگ رہے ہیں، لیکن ابھی تک ہم انتظار میں ہیں کہ فوج کی طرف سے کوئی وضاحت آتی نہیں آتی کہ کس نے پہل کی تھی، کس نے درخواست کی تھی. لیکن لگتا یہی ہے کہ فوج ہی کوئی فیصلہ کن کردار ادا کرے گی، اور کیونکہ یہ دونوں دھڑے جو ہیں، حکومت کا اور مظاہرین کا، یہ تو ناکام ہو چکے ہیں، اور دوسرے جو ثالثین تھے سیاسی جماعتوں کی طرف سے، وہ بھی اپنی سے کر چکے ہیں اور وہ نہیں مانے. لیکن جہاں تک اب وہ سوال آپ نے کیا تو نہیں ہے، لیکن جہاں تک مطالبات کا تعلق ہے، میں یہ سمجھتا ہوں کہ طاہر القادری کا اور عمران خان کے مطالبات بالکل جائز ہیں. 67 سال سے عوام کو بے انتہا استحصال کا اور بدترین استحصال کا نشانہ بنایا گیا ہے. آئین میں ان کو جو پروٹیکشنز دی گئی ہیں، مراعات دی گئی ہیں، ان کو بالکل نظر انداز کر دیا گیا، بلکہ 41(1) سے لے کر اور 40 تک جو آرٹیکلز ہیں آئین کے، ان کو سراسر مسلسل جب سے آئین بنا ہے اس کو نظر انداز کر دیا.
بیسٹر صاحب،
پارلیمنٹ کے راکین ہیں، حکومت کی جو مراحت
جی
ہیں، صرف
جی. بیسٹر یوسف اختر صاحب، جیسا کہ آپ نے خود فرمایا ہے کہ طاہر القادری اور عمران خان کے مطالبات آئینی ہیں، اور یہ وہ بات ہے کہ جس کی تمام سیاسی جماعتیں حمایت کرتی ہیں، جو نواز شریف صاحب کے ساتھ کھڑی ہیں، حتیٰ اسفندیار ولی صاحب نے بھی کہا کہ یہ مطالبات آئینی ہیں، لیکن بندوق کی نوک پر اس طرح کے مطالبات منوانا غیر آئینی ہے. تو مطالبات منوانے کے طریقے آئینی بھی تو ہوتے ہیں، جن کا آئین میں ذکر بھی ہے.
بے شک جو ہے بندوق کی نوک پر، لیکن بندوق تو فوج کے ہاتھ میں ہے اور اس کو خود حکومت انوالو کر رہی ہے، ان کے پاس تو کچھ بھی نہیں ہے. ابھی 16 دن ہے آج، یہ لوگ بیٹھے ہوئے ہیں لاکھوں کی تعداد میں، اور ایک گھاس کا پتہ تک اس میں نہیں ٹوٹا ہے، کوئی نقصان نہیں ہوا، اور یہ کوئی جتھا بندی بھی نہیں ہے، مسلح بھی نہیں ہے، تو بندوق کی نوک پر تو نہیں ہے. وہ تو اپنے بالکل پرامن طریقے سے اپنے مطالبات پیش کر رہے ہیں، اور کہہ رہے ہیں کہ بھائی ان کو مان لو، اگر نہیں مانو گے تو پھر خرابی پیدا ہوگی. تو اس لیے یہ کہنا جو ہے نا، میرے خیال میں صحیح نہیں ہے کہ بندوق کی نوک پر تو فوج کراتی ہے، اور فوج کو خود ملوث حکومت کر رہی ہے.
جی بہت شکریہ، میں پھر آ جاؤں گا آپ کی خدمت میں. بہت شکریہ. چلتے ہیں اسلام آباد، اس وقت ٹیلی فون لائن پر موجود وہاں پر سینئر تبصرہ نگار فیصل حکیم صاحب. السلام علیکم جناب. السلام علیکم فیصل حکیم صاحب. جی آپ کی آواز تھوڑی سی کم آ رہی ہے، اگر بہتر طریقے سے ہم تک یا ہمارے ناظرین تک پہنچے تو ہم شکر گزار ہوں گے. اس وقت اسلام آباد کی صورتحال کیا ہے، کیا کوئی نئی پیش رفت ہوئی ہے؟
جی گزشتہ روز جو آرمی چیف کی ملاقات ہوئی تھی وزیر اعظم کے بعد، اور اس کے بعد آرمی چیف کی طرف سے جو کردار ادا کرنے کا کام شروع کیا گیا تھا، عمران خان اور طاہر القادری سے ملاقات ہوئی تھی، اس کے بعد صورتحال کسی حد تک بہتر نظر آ رہی تھی اور عوام میں یہ امید جاگنے لگی تھی کہ شاید جو پچھلے 15 دنوں سے وفاقی دارالحکومت یرغمال بنا ہوا ہے، احتجاج ہو رہا ہے، شاید اس میں کسی حد تک کمی آ جائے اور پاک فوج جو ہے وہ کردار ادا کرنے لگی ہے. تو پاک فوج کا پاکستان کی سیاسی جماعتوں اور جو عوامی اثر و رسوخ ہے اس کے باعث جو ہے وہ معاملات حل ہونے لگے. لیکن آج صبح جو قومی اسمبلی کا اجلاس ہوا ہے اور اس میں حکومت کی طرف سے یہ سٹیٹمنٹ سامنے آیا ہے کہ پاک فوج کو انہوں نے کردار ادا کرنے کا نہیں کہا تھا، بلکہ جو علامہ طاہر القادری اور عمران خان نے خواہش کا اظہار کیا تھا تو اس کے بعد صورتحال بالکل تبدیل ہو گئی، کیونکہ دونوں لیڈروں نے یہ کہہ دیا کہ انہوں نے پاک فوج سے کردار ادا کرنے کا یا ان سے ملاقات کی خواہش کا اظہار نہیں کیا تھا. اور اب سے کچھ دیر قبل ڈی جی آئی ایس پی آر کی طرف سے یہ بیان سامنے آیا ہے کہ حکومت سے سہولت کار کا رول ادا کرنے کا کہا تھا آرمی چیف کو، جس کے بعد صورتحال مزید گمبھیر ہو گئی ہے. اور اب جو کل ایک امید جانی تھی وہ دوبارہ سیاسی بحران شدید ہونے کا خدشہ پیدا ہو گیا ہے.
جی بہت شکریہ، آپ ٹیلی فون لائن پر موجود رہے گا، میں پھر حاضر ہوں گا. چلتے ہیں کراچی اسٹوڈیو جہاں پر موجود ہیں کراچی مسلم لیگ نون کے قانونی مشیر جناب غلام مصطفیٰ صاحب. السلام علیکم جناب. ایڈوکیٹ غلام مصطفیٰ صاحب السلام علیکم.
وعلیکم السلام.
جی میں آپ سے یہ پوچھنا چاہوں گا کہ حکومت کی طرف سے یہ کل بیان آیا سامنے کہ انہوں نے فوج سے کہا ہے کہ وہ مثبت کردار ادا کرے، اور آج قومی اسمبلی میں
وعلیکم السلام.
جی شکریہ. اور آج قومی اسمبلی میں وزیر اعظم نے اپنا جو بیان دیا وہ کچھ اور نظر آ رہا ہے. مبصرین کا کہنا ہے کہ یہ جو کل اور آج کے بیان میں تضاد پایا جاتا ہے اس نے حالات کو کچھ اور گمبھیر کر دیا، جیسے کہ ابھی آپ نے سنا ہمارے مہمان کی زبانی. آپ کیا کہنا چاہیں گے؟
بسم اللہ الرحمن الرحیم. حکومت کی طرف سے کل کوئی ایسا بیان نہیں آیا. یہ رات کو جو مولانا طاہر القادری صاحب، عمران خان صاحب نے جو کچھ کہا اور میڈیا پہ چلا اور میڈیا پر تواتر سے چلتا رہا کہ آرمی چیف کو مصالحت کے لیے پرائم منسٹر نے ریکویسٹ کی ہے، اس کی وضاحت پرائم منسٹر آف پاکستان نے اسمبلی کے فلور پر دے دی کہ آرمی چیف کی اس ایشو میں انوالومنٹ محترم طاہر القادری صاحب اور عمران خان صاحب کی فرمائش پر ہوئی ہے. حکومت کا 14 اگست سے لے کر آج تک یہ کارواں لاہور سے چلا، اسلام آباد میں اسٹے کیا، جس ٹالرنس کا، بردباری کا، تعامل کا مظاہرہ حکومت وقت نے کیا ہے، اس کی مثال پاکستان کی سیاسی تاریخ میں نہیں ملتی. بے شک اس سے پہلے بھی مظاہرے ہوتے رہے، دھرنے دیے جاتے رہے، لیکن طاقت کا بے دریغ استعمال ہوتا رہا ہے. اس وقت ایشو پوری قوم کے لیے بنا ہوا ہے کہ اس مسئلے کا کورامن حل نکالا جائے. حکومت نے اپنے تائیں ہر پلیٹ فارم سے مذاکرات کے لیے कोशिशें की। हर पॉलिटिकल पार्टी सियासी नुमाइंदे दोनों जमातों के कायदीन के पास भेजे, दोनों जमातों के मुतालबात, इमरान खान साहब के 6 मुतालबे थे जिनमें से 5 मुतालबे मानेंगे और 1 मुतालबा जो गैर आइनी गैर कानूनी है उसके लिए कतन हुकूमत प्राइम मिनिस्टर और पार्लियामेंट तैयार नहीं है। इस वक्त जो सूरत हाल है पाकिस्तान का हर शहरी हर सियासी वर्कर ये चाहता है कि इस मसले का पुरअमन हल निकाला जाए। फौज की इन्वॉल्वमेंट, आर्मी चीफ की इन्वॉल्वमेंट जिस तरह से भी हुई है, इस वक्त फौज की इन्वॉल्वमेंट ऑलरेडी इस्लामाबाद में सेक्शन 245 के तहत हो चुकी है। अगर आर्मी चीफ को इन दोनों पार्टियों ने यह पैगाम दिया कि हम मसालियत चाहते हैं, बेहतरी का कोई हल चाहते हैं, आप इसमें इन्वॉल्व हों, और अगर फौज की इन्वॉल्वमेंट से इस्लामाबाद के शहरियों को, हुकूमत पाकिस्तान और तमाम पाकिस्तान के शहरियों को एक अच्छी खबर मिलती है तो ये अच्छी बात है। इस मसले का पुरअमन हल निकलना चाहिए। इसको लिए हम प्लेटफॉर्म पे भी, पार्लियामेंट में भी, हर जगह पे इस बात के लिए तैयार हैं। इनके पास पहले भी हम जो है वफूद भेजते रहे हैं और हमारी पार्टी की तरफ से रात को ख्वाजा साद रफीक ने यह भी कहा कि अब इनके पांव पड़ने के अलावा और कोई तरीकाकार नहीं है। हमने तमाम अरबी इस्तेमाल कर लिए इनको मनाने के लिए, इनके जायज मुतालबात तस्लीम कर लिए गए। एक ऐसा मुतालबा इमरान खान साहब की तरफ से कि वजीर आजम रिजाइन करें, यह गैर आइनी मुतालबा है, इसको कतन कतन कबूल नहीं किया जा सकता।
जी
गुलाम मुस्तफा साहब, जो जायज मुतालबात थे
जी
उसके लिए हुकूमत ने बहुत पहले ऐलान कर दिया।
गुलाम मुस्तफा साहब, आपने अपनी गुफ्तगू में, गुलाम मुस्तफा साहब आपने अपनी गुफ्तगू में दो बातें की। एक तो ये कि हुकूमत ने फौज से मुदाखलत की अपील नहीं की थी और इसका आज जो है वज़ीर आज़म ने कौमी असम्बली में इस सिलसिले में बयान भी दे दिया, वजाहत भी दी। लेकिन फ़ौज की तरफ से अभी कुछ देर पहले बयान आया कि हुकूमत ने कहा था कि सहूलतकार का किरदार अदा करे, एक बात। दूसरी बात, आपने कहा कि ये मुतालबा गैर आइनी है, ठीक है मुतालबा गैर आइनी है आप कह रहे हैं, लेकिन खुद जो आपकी हमायत कर रही हैं अपोजिशन जमातें, मिसाल के तौर पर इस्फन यार वली साहब ने कहा कि गैर आइनी नहीं लेकिन तरीक़ेकार गैर आइनी है, तो ये कैसे आप कह सकते हैं कि किसी का इस्तीफ़ा मांगना गैर आइनी हो सकता है, जबकि खुद आपके साथ जो जमातें खड़ी हो कह रहे हैं कि मुतालबा गैर आइनी नहीं है, तरीक़ेकार गैर आइनी है, क्या कहेंगे आप इन दोनों बातों पर?
मिनिस्टर का, प्राइम मिनिस्टर का रिमूवल का एक तरीक़ेकार आइन में दर्ज है, प्राइम मिनिस्टर को हटाने के लिए एक तरीक़ेकार है, उस तरीक़ेकार को अडाप्ट किया जाए, असेंबली में आए, असेंबली में अपनी अक्सरियत साबित करें, वोट ऑफ नो कॉन्फिडेंस पेश करें, यही एक तरीका है, इसके अलावा और कोई तरीका नहीं है।
जी बहुत शुक्रिया, मैं फिर हाजिर हूँगा आपकी खिदमत में। चलते हैं लंदन स्टूडियो जहाँ पर बैरिस्टर यूसुफ अख्तर साहब। यूसुफ अख्तर साहब, आपने गुलाम मुस्तफ़ा साहब जो कि मुस्लिम लीग नून के रहनुमा हैं कराची में, उनकी गुफ्तगु मुलाहजा फरमाई। बहरहाल इस वक्त जो है वो कह रहे हैं कि उन्होंने फ़ौज को मुदाखलत की दावत दी, वो कह रहे हैं उन्होंने फ़ौज को मुदाखलत की दावत दी। अब बात यहाँ पर आई है कि इमरान खान और ताहिरुल क़ादरी की तरफ से कहा जा रहा है कि फ़ौज हुकूमत के इस बयान पर नोटिस ले कि सच्चाई क्या है, किसने दावत दी, तो क्या समझते हैं कि फ़ौज इस सिलसिले में कोई संजीदा बयान देगी? अगरचे अभी कुछ देर पहले बयान आ चुका है कि हुकूमत ने सहूलतकार का रोल अदा करने के लिए फौज से कहा था।
जी हाँ, गुलाम मुस्तफ़ा साहब जो कुछ फरमा रहे हैं ज़ाहिर है कि वो पाबंद हैं अपनी पार्टी की लाइन के, तो उसी के मुताबिक ही वो कहेंगे, लेकिन जो जादू है वो सर चढ़ कर बोलता है। दोनों तरफ से जो मुतालबात हो रहे थे और वो दावे किए जा रहे थे उसको ख़ुद ISPR की जो स्टेटमेंट है उसने वाज़े कर दिया कि हुकूमत ने कहा था कि आप जो है ना अपना सालसी का किरदार अदा करें और इन लोगों को एंगेज करें, اس کے بعد قطن ضرورت نہیں رہ جاتی یہ ثابت کرنے کے لیے کہ کس نے کہا تھا. یہ آئین شکنی تھی فوج کو سیاسی معاملات میں انوالو کرنا, اور یہ انتہائی کمزوری تھی وزیراعظم صاحب کی اور حکومت کی, جبکہ پوری پارلیمنٹ اور پوری جماعتیں بحیثیت مجموعی وہ ان کے ساتھ تھی, ان کا ساتھ دے رہی تھی. میڈیا کا بھی بہت بڑا حصہ ساتھ تھا, عوام کا بھی ساتھ تھا, تو اس میں کوئی شک نہیں. لیکن یہ ساری جو جتھا بندی ہے اور گروہ بندی ہے یہ ویسٹڈ انٹرسٹ کی ہے, جو 66 سال سے پیران تسمہ پا بن کر عوام کی گردنوں پر مسلط ہیں اور ان کو ایکسپلائٹ کر رہے ہیں, ان کے حقوق سے محروم کیا ہوا ہے, اور آئین پارلیمنٹ جمہوریت کو اعلی استحصال بنایا ہوا ہے. اب کسی صورت بھی, اب یہ دیکھیے کہ وہاں پہ جو مولیٹون میں سانحہ ہوا اس کے اندر خاص طور پر ٹی وی پر یہ آ چکی ہیں باتیں, خود وزیر اعظم کے آفس سے وہ ٹیلی فون کالز گئیں اور ان سے کہا کہ طاہر قادری اور ان کے سپورٹرز کا نام و نشان مٹا دیا جائے. اس کے نتیجے میں 100 لوگوں کو گولیوں سے بھون دیا گیا, 17 اسی وقت مر گئے, اور اس کے بعد ابھی 3 ہفتے پہلے بھی جب لوگ یہاں پر آئے تھے 8 لوگوں کو اس وقت مارا گیا اور اس کی ایف آئی آر تک درج نہیں کرائی گئی. اب کل جب پریشر کے تحت اس کو درج کرایا گیا تو اس میں سے وہ تمام جو جرم تھے ان کی نوعیت کو بدل دیا گیا, اور اس میں جو دہشت گردی کی دفعات تھیں ان کو حذف کر دیا گیا, یعنی اس کا درج ہی نہیں کیا گیا. تو اس قسم کی جہاں بات چیت ہو رہی ہو تو یہ کیسے کہہ سکتے ہیں کہ انہوں نے تمام تدابیر اختیار کیں اور تدبر سے کیں, انتہائی یعنی بدترین جو ہے وہ پالیسی کا مظاہرہ کیا گیا, بیٹھے رہے آن دی فینس, اور لوگوں کی جو استدعا تھی کہ 4 حلقے صرف کھول دیے جائیں وہ 1.25 سال سے کہہ رہے تھے, اس کو نہیں سنا. اس کے بعد بدترین تشدد کیا گیا, جس وقت یہ پروسیشن لاہور سے چلا تو گوجرانوالہ میں بدترین پتھراؤ کیا گیا اور لوگوں کو زخمی کیا گیا. تو ہر دیا سارا اس وقت بھی اسلام آباد اور پورا لاہور جو تھا اور دوسرے شہر وہ کنٹینر سے رکے ہوئے ہیں, لوگوں کی آمد رفت پر پابندی ہے جو سراسر آئین کی خلاف ورزی ہے. تو کسی صورت بھی یہ مطالبہ جو ہے کہ اس قسم کے پرائم منسٹر, اس قسم کی حکومت جو لوگوں کے صحیح آئینی جو حقوق ہیں اور ان کی مراعات ہیں آئینی, ان سے جو محروم کرے وہ حکومت میں رہنے کے بالکل مستحق نہیں ہے. تو اس لیے میں نہیں کہہ سکتا کہ یہ جو کہہ رہے ہیں کہ یہ سراسر غیر آئینی ہے, غیر آئینی نہیں ہے.
بہت شکریہ آپ کا, میں پھر حاضر ہوں گا آپ کی خدمت میں. مطالبہ
جو ہے نا وہ غیر آئینی نہیں ہے, اس کا طریقہ کار غیر آئینی ہوگا, لیکن میں سمجھتا ہوں کہ طریقہ کار بھی غیر آئینی نہیں ہے.
بہت شکریہ فیصل حکیم صاحب. اب جب کہ فوج کی طرف سے یہ بیان آ گیا ہے کہ سہولت کار کا کردار ادا کرنے کے لیے حکومت نے کہا تھا, تو وہ جماعتیں جو پارلیمنٹ میں حکومت کے ساتھ اس وقت کھڑی ہیں ان کا ممکنہ رد عمل کیا ہو سکتا ہے اس وضاحت کے بعد فوج کی طرف سے؟
جو پارلیمنٹ کا اجلاس ہوا تھا قومی اسمبلی کا, اس میں واضح طور پر جو حکومت کے ساتھ کھڑی جماعتیں تھیں ان کا یہ کہنا تھا کہ یہ جتنے بھی مسائل تھے یہ سیاست دانوں کو خود حل کرنے چاہیے تھے. ایسی صورتحال میں جب حکومت کے ساتھ تمام سیاسی جماعتیں کھڑی تھیں سوائے ایک یا دو سیاسی جماعتوں کے علاوہ, اور اس میں متفقہ طور پر قرارداد بھی پاس کی جا چکی تھی اور یہ کہا گیا تھا کہ کوئی بھی غیر عملی اقدام قبول نہیں کیا جائے گا, تو اس میں پاک فوج کو نہیں لانا چاہیے تھا, کیونکہ جو سیاسی جماعتیں ہیں انہوں نے ہمیشہ قربانی دی ہے جمہوریت کے تسلسل کے لیے. تو اس دوران جو محمود اچھک رہی ہیں ان کا یہ بھی کہنا تھا کہ اگر کوئی غلطی ہوئی ہے تو اس کو بھی تسلیم کرنا چاہیے, ایسی صورتحال میں غلطیاں بھی ہو جاتی ہیں لیکن ہم جمہوریت کے لیے ہار قربانی دیں گے اور حکومت کے ساتھ کھڑے ہوں گے. اب صورتحال ایسی ہے کہ اس وقت جو گورنمنٹ کا سٹانس تھا وہ یہ تھا کہ انہوں نے سہولت کار یا سازش کے طور پر آرمی چیف کو نہیں کہا. اب ڈی جی آئی ایس پی آر کی طرف سے ایک وضاحت آ گئی, حکومت کا اپنا ایک نقطۂ نظر ہے, جو دونوں رہنما عمران خان اور علامہ طاہر القادری انہوں نے کہا کہ انہوں نے آئی ایس پی آر یا جو پاک فوج کے سربراہ ان سے کوئی رابطہ نہیں کیا اس حوالے سے. تو نیا جو ایک نئی جو حکمت عملی ہوگی, تمام بات جو سیاسی جماعتیں ہیں وہ اس بات پر تو متفق ہیں کہ وہ جمہوریت کا تسلسل چاہتی ہیں, لیکن اس صورتحال کے بعد ابھی تک فوری ان کا رد عمل سامنے نہیں آیا ہے. ان کا یہ دن کو بھی کہنا تھا کہ اگر حکومت نے کوئی ایسا اقدام کیا تو وہ اس کو آن کرے, اگر کوئی غلطی ہوئی ہے تو اس کو بھی آن کیا جائے. تمام سیاسی جماعتیں جمہوریت کے لیے ہر قربانی حکومت ڈی جی آئی ایس کے آر کا بیان ہے اس کے بعد بھی جمہوریت کی بقا کے لیے کم سے کم پاکستان کی جو بڑی سیاسی جماعتیں ہیں وہ ایک پلیٹ فارم پر اکٹھی رہیں گی. جی
بہت شکریہ, میں پھر حاضر ہوں گا. ناظرین ہمارے گفتگو مہمانوں سے جاری رہے گی, لیکن یہاں پر ایک مختصر سا وقفہ لیتے ہیں. ایک بار پھر خوش آمدید کہتے ہیں, چلتے ہیں کراچی جہاں پر موجود ہیں مسلم لیگ نون کے رہنما غلام مصطفیٰ صاحب. غلام مصطفیٰ صاحب, ایف آئی آر کل حکومت کے کہنے پر درج کرائی گئی, لیکن طاہر القادری صاحب کی طرف سے یہ بیان آیا کہ یہ ایف آئی آر درست نہیں ہے. ان کا یہاں تک کہنا ہے کہ جب نے اس کی کاپی آرمی چیف کو دکھائی تو وہ بھی حیرت میں پڑ گئے. تو کیا چیز اس میں جو ہے وہ طاہر القادری صاحب کے بقول ناقص ہے, کیا چیز غلط ہے اور کیوں صحیح نہیں ہے؟
طاہر القادری صاحب کی یہ ڈیمانڈ تھی کہ اس واقعے کی ایف آئی آر لاج ہو. اس واقعے سے متعلق ایف آئی آر آلریڈی لاج ہو چکی تھی. ایف آئی آر کا مطلب فرسٹ انفارمیشن رپورٹ ہے, اطلاعی رپورٹ ہے. ایف آئی آر کی بنیاد پر مقدمہ نہیں چلایا جاتا, مقدمات چلتے ہیں ایویڈنس پر, شہادتوں پر. مدعی مقدمہ کی درخواست پہ جو مقدمہ درج ہوا ہے, اب یہ مدعی پہ منحصر ہے کہ اپنے مقدمے کو سچا ثابت کرنے کے لیے اپنے مقدمے میں انہوں نے جن جن لوگوں کو نامزد کیا ہے ان کے خلاف ایویڈنس پرووائڈ کرنا مدعی پہ سر ہے. تو یہ ایف آئی آر لاج ہو چکی ہے. طاہر القادری صاحب کے ساتھ مسئلہ یہ ہے کہ بہت بڑے عالم ہیں, بہت بڑے مفکر ہیں, ان کے پاس سرکاری وفود, پولیٹیکل پارٹی کے وفود جاتے ہیں. ایک دفعہ بھی طاہر القادری صاحب نے زحمت نہیں کی کہ آنے والے مہمانوں کا استقبال کنٹینر کے دروازے پہ کریں, اور نہ ہی جاتے ہوئے طاہر القادری صاحب ان آنے والے مہمانوں کو خدا حافظ کہنے کے لیے کنٹینر کے دروازے تک گئے ہیں. لیکن کل جب بلاوا جی ایچ کے اسے آیا ہے تو جانے میں اتنی عجلت دکھائی کہ آپ نے ان پیروکاروں سے پوچھا تک بھی نہیں کہ میں جاؤں یا نہ جاؤں. ویسے تو وہ دنیا کو دکھانے کے لیے ہر بات کی پرمیشن لیتے ہیں, لیکن کل تو اتنا جلدی میں تھے کہ انہوں نے یہ بھی گوارا نہ کیا کہ اپنے پیروکاروں سے پوچھیں. مقصد ان کا ایف آئی آر کا تھا, ایف آئی آر لاج ہو چکی ہے. اب وہ جو باتیں اور مطالبے کر رہے ہیں وہ سراسر غیر قانونی ہیں, غیر منطقی ہیں, اور یہ ان کی ڈیمانڈ تو تواتر کے ساتھ بڑھتی جا رہی ہیں, کسی ایک نقطے پہ یہ نہیں ٹھہرتے ہیں. ایک دن کوئی اور بات کرتے ہیں, نیکسٹ ڈے کوئی اور بات کرتے ہیں. پرسوں انہوں نے بڑے مجمع میں کہا تھا کہ آج آخری رات ہے, لیکن وہ آج کی رات بھی آنے والی ہے, اب آگے پتہ نہیں کتنی راتیں آئیں گی. تو طاہر القادری صاحب تو نہیں چاہتے کہ اس مسئلے کا پورا من حل نکلے. اب جب تک ان کے لیے اشارہ نہیں آئے گا تو وہ نہیں اٹھیں گے. چھوٹے چھوٹے معصوم بچوں کو ڈھال بنایا ہوا ہے, عورتوں کو لا کے وہاں پہ بٹھایا گیا ہے. پاکستان ایک جمہوری ملک ہے, اور اس جمہوری ملک میں جمہوری انقلاب کا ایک طریقہ کار وضع ہے. یہ الیکشن لڑتے, اسمبلیوں میں آتے, پھر جو چاہتے اس آئین میں تبدیلی لا کر, ترمیم کر کے, جو جس قسم کا یہ نظام حکومت چاہتے وہ آ سکتا تھا. وہ ایک آئینی رستہ ہے, اس کے لیے پروسیس ہے الیکشن. الیکشن میں یہ شامل ہوں, عوام کے پاس جائیں, عوام ان کی پذیرائی کریں, تو یہ اب تبدیلیاں جو ان کا دل چاہتا ہے لائیں.
جی
اس طرح جتھا گیری سے مجمع اکٹھا کر کے ڈنڈا بردار فورس کے ذریعے 10-20 ہزار لوگوں سے نہ تو حکومتیں جاتی ہیں اور نہ ہی نظام بدلا جاتا ہے.
جی بہت شکریہ, میں پھر حاضر ہوں گا آپ کی خدمت میں. بیسٹر یوسف اختر صاحب, آپ نے ان کی گفتگو سنی, کچھ کہنا چاہیں گے آپ؟
جی ہاں, کیوں نہیں کہنا چاہوں گا. دیکھیے میں تو حیران ہوں کہ حکومتی پارٹی کے لوگ شاید یہ وتیرہ ہی بنا لیا ہے کہ کبھی سچ نہیں بولیں گے. آپ ابھی فرما رہے تھے کہ ایف آئی آر پہلے درج کرائی جا چکی تھی. ایف آئی آر ہمیشہ مظلوم کراتا ہے, विक्टिम कराता है। जब पुलिस ने वहां वजीर आला के कहने पर बेतहाशा लोगों को मारा, यानी 100 लोगों को डायरेक्ट निशाना बनाया और उसमें से 17 आदमी वहीं पर मर गए, 2 हमला औरतें बच्चे जो पादरी साहब के घर के बाहर खड़ी थी हिफाजत के लिए दरवाजे पर, उनके मुंह पर गोलियां मारी गईं जी, तो वहां पर उसकी एफआईआर उन लोगों को दर्ज करानी थी जो मक्तूलीन के वरासा थे, लेकिन उसकी एफआईआर ताकि दूसरा किसी को मौका ना मिले पुलिस जाकर कराई रही, पुलिस की मुद्दत में एक एफआईआर जमा करा दी गई जो दुनिया का किसी कानून के तहत नहीं था। तो एक तो ये ब्लेटेंट वायलेशन जो थी ऑफ द पाकिस्तानी लॉज वो की गई कि जो खुद मारने वाला है वही मुद्दई भी बन गया। अब जब दूसरी हुकूमत के कहने यानी फौज के कहने पर अंडर प्रेशर फ्रॉम द अदर पॉलिटिकल पार्टी वो कल दर्ज कराई गई है, तो उसके अंदर बददियानत ये कि जितने पादरी साहब के जो फॉलोअर्स थे और उन बेचारों पर जो एफआईआर बनाई गई थी उन पर दहशतगर्दी के तमाम दफात लगा दी गई, और जबकि दहशतगर्दी खुद इस तरफ से हुई थी, तो उस एफआईआर में जो अब कराई गई है उसमें इनकी तरफ से दहशतगर्दी का जिक्र ही नहीं है, उसमें कुरान हकीम की बेहरमती की गई उसका जिक्र ही नहीं है, उसमें 2 लोगों को अगवा किया गया उसमें उसका जिक्र ही कोई नहीं है। दूसरा अभी ये फरमा रहे थे एडवोकेट साहब कि कादरी साहब जो हैं वो ना उनको रिसीव करने जाते हैं और ना उनको छोड़ने जाते हैं, ये भी सरासर गलत है। वो उनको यानी इस किस्म के लोगों को जो उनको कहते हैं हम तुम्हें सीधा कर देंगे वफाकी वज़रा, और वो आए तो सही वो आ जाएं, हम उनका ऐसा हशर करेंगे कि उनकी नस्लें याद रखेंगी, ये वफाकी वज़रा कह रहे थे। उनकी जबान इंतहाई गंदी थी और इंतहाई इश्ताल आमेज थी, जबकि इस तरफ से नहीं हुआ। मुसलसल कादरी साहब जो हैं वो अमन की तलकीन कर रहे हैं, सब्र की कर रहे हैं, रेस्ट्रेंट की कर रहे हैं, और वो कहते हैं कि बिल्कुल भी एक पत्ता तक ना हिले। तीसरी बात जो उन्होंने की वो ये कहा गया कि उसमें इसी के एफआईआर के सिलसिले में बात की थी, तो वो भी बिल्कुल गलत कह रहे हैं। और ये जो बात है ये अपना एडवोकेट साहब को चाहिए कि ज़रा भाई हुकूमत के अगर साथ हैं लेकिन अपनी अपनी खबर में सबको जाना है। हाँ, एक और बात जो थी टीवी के ऊपर जो कही गई, कल मुसलसल कादरी साहब ने चीफ ऑफ आर्मी स्टाफ का जब पैगाम आया कि हुकूमत की तरफ से कहा गया कि आप बने, तो 4 मरतबा मजमे से पूछा, 4 मरतबा, मैं खुद उसका ऐनी शाहिद हूँ टीवी पर, के पूछा कि ये पैगाम आया है, अगर आप लोग इजाज़त दें तब हम लोग वहाँ जाएंगे, अगर आप कहते हैं नहीं तो हम नहीं जाएंगे। 4 मरतबा पब्लिक ने दोनों हाथ उठाकर, और ये जिसके पास फुटेज मौजूद है वो देख सकता है, तो खुदा मालूम इतना झूठ बोलने की ज़रूरत क्या है। अब उनके कारकुन भी झूठ बोल रहे हैं और ख़ुद वज़ीर आज़म पार्लियामेंट में आकर पार्लियामेंट का इस्तेकाक भी मजरू करता है। तो इस किस्म की जो है ना वो जमहूरियत और इस किस्म की हुकूमत जो है वो नहीं चलनी चाहिए।
बहुत शुक्रिया, मैं फिर आज़म का वक्त मिला तो
जाना चाहिए पाकिस्तान के गर्दनों से आवाज़।
फैसल साहब, वक्त मिला तो मैं फिर हाजिर होंगे, आप मौजूद रहेगा स्टूडियो में। फैसल हकीम साहब, आज वज़ीर आज़म पाकिस्तान नवाज शरीफ ने कौमी असम्बली में बयान दिया और खुलकर यह कहा कि उसूलों पर सौदा नहीं करेंगे और सियासी जमातें जो हैं वो नज़रियात पर कायम रहती हैं और नज़रियात के मुकाबले में हुकूमतें ठुकरा देती हैं। ये जो उनके जुमले जो हैं, जो अल्फाज हैं, सियासी मुबसिन इसके कुछ और माने निकाल लें तो क्या कुछ और समझा जाए इसका?
अभी तक जो बॉडी लैंग्वेज है मियां नवाज शरीफ जो वज़ीर आज़म पाकिस्तान है उनकी और उनकी जो पार्टी है, एक चीज है कि अभी तक जो उनकी बॉडी लैंग्वेज है, अभी तक जो उनकी हिकमत अमली है, एक वाज़ह फैसला हो चुका है कि वो रिजाइन नहीं करेंगे, और उनके रिजाइन ना करने में उन्हें जो हमायत हासिल है वो पाकिस्तान की तकरीबन जितनी भी बड़ी सियासी जमातें हैं उनमें से सिर्फ एक पीटीआई को निकाल के तमाम सियासी जमातें उसमें शामिल है। जो नेशनलिस्ट पार्टी है जो कौमी असेंबली में मौजूद है वो उनके साथ शामिल है। तो जो उनकी बॉडी लैंग्वेज और जो आज का उनका बयान है वो उसका गमाज है कि जब तक सियासी जमातें उनके साथ हैं और ये सारा पॉलिटिकल सिस्टम है वो इतने अपने आप को मजबूत समझ रहे हैं और वो इतने मजबूत हैं कि वो इस सारी सूरत हाल का मुकाबला कर सकते हैं और वो रिजाइन नहीं करेंगे। गुज़िश्ता रोज भी जो मुस्लिम लीग नून का मशावरती इजलास हुआ था उसमें ये वाज़ह तौर पर फैसला कर लिया गया था वज़ीर आज़म पाकिस्तान मियां नवाज शरीफ रिजाइन नहीं करेंगे, सूरत हाल का मुकाबला करेंगे। और उसके बाद जब जो इंटरव्यू किया था आर्मी चीफ ने उस दौरान भी ये कहा कहा जा रहा था कि सारी बातें तय हो सकती हैं, लेकिन सारी बातें जो होंगी उसमें वज़ीर आज़म का इस्तीफा कहीं भी नहीं होगा, वज़ीर आज़म अपने ओहदे पर काम करते रहेंगे। हाँ, अगर तहकीकाती कमीशन जो धांधली के हवाले से कायम होते हैं वो अपनी रिपोर्ट में किसी तरह भी धांधली को साबित कर देते हैं कि धांधली हुई है इंतखाबात में, तो फिर कैबिनेट और वज़ीर आज़म रिजाइन करेंगे और उसके बाद नए इंतखाबात की तरफ जाएंगे। जो उनकी बॉडी लैंग्वेज है, जो उनका स्टांस है उनका और उनकी पार्टी का, उसके मुताबिक वो रिजाइन नहीं करेंगे। अभी जो सूरत हाल है वो एक नया रुख इख्तियार कर ली है, अब वो पीएम का रिजाइन हो या इमरान खान और ताहिरुल कादरी के जो मुतालबात हैं वो हो, अभी वो सारे पीछे चले गए हैं। फिल वक्त सूरत हाल ये हो गई है कि आर्मी को इंटरवीन करने के लिए, आर्मी को सहूलत कार बनाने के लिए किसने कहा, आया वो DGISPR का बयान दुरुस्त है या जो पार्लियामेंट में
फैसल हकीम साहब ताहिरुल कादरी से मुलाकात हो चुकी, आर्मी चीफ की इमरान खान से मुलाकात हो चुकी है, और इससे पहले वज़ीर आज़म नवाज़ शरीफ भी आज की बात नहीं, इससे पहले मुलाकात कर चुके आर्मी चीफ से कई बार। अब जब खुल के आर्मी इस मामले में इन्वॉल्व हो गई है, दखील हो चुकी है, तो आप क्या समझते हैं कि इसी तरह से बोहरान को छोड़कर वो पीछे हट जाएगी?
देखिए, कल जो मुलाकात हुई थी और उससे पहले भी जो रास्ते थे मुस्लिम लीग नून के पाकिस्तान आर्मी के साथ, उसके बाद जो कल मुलाकात थी वो अहमियत का हामिल इस वजह से थी कि उसके बाद कोशिश शुरू हो गई थी आर्मी की तरफ से सारी सूरत हाल को सेटल करने में, और आर्मी की पाकिस्तानी अवाम की नजर में और जो पाकिस्तान की सियासी जमातें हैं वो उसको काफी इज्जत की नगाह से इसलिए देखती है कि हर मुश्किल घड़ी में पाकिस्तान आर्मी ने यहाँ के अवाम और जो यहाँ की सियासी जमातें हैं उनके हवाले से जो अपने फ़राइज़ थे वो पूरे किए हैं, चाहे वो ऑपरेशन और स्वात का ऑपरेशन और ज़र्बे अज़ब हो या सैलाब हो या कोई और नागानी आफत हो, हर जगह आर्मी ने अपने फ़राइज़ अंजाम दिए और हर जगह कुर्बानी दी हुई है। तो उस हवाले से ये एक उम्मीद थी कि ये सारा मसला अब तय हो जाएगा और 24 घंटे का जो टाइम मांगा गया है आर्मी चीफ की तरफ से कि 24 घंटे के अंदर अंदर वो इस मसले को हल करने की कोशिश करेंगे, वो हल हो जाएगा। अब भी सूरत हाल यही है कि अब भी कोई फरीक अगर वो आर्मी की तरफ जाएगा या वो कोशिश करेगा कि जो सूरत हाल चल रही है और जिस आर्मी चीफ किरदार अदा कर रहे थे अब से कुछ देर कबल तक, वो अगर उस किरदार को आगे बढ़ाए तो हो सकता है कि ये सूरत हाल मजीद बेहतर हो जाए, मसला हल हो जाए। लेकिन फिलहाल जो वजाहतें मांगी जा रही है एक दूसरे से उससे सूरत हाल गंभीर है।
जी, बहुत शुक्रिया आपका। जनाब गुलाम मुस्तफ़ा साहब, आपने खबरें सुनी होंगी मीडिया में भी और अमरीकी अखबार की तरफ से भी, कि अमरीकी अखबार ने दावा किया है कि इम्कान इस बात का है कि तीनों फरीक यानी इमरान खान, ताहिरुल कादरी और हुकूमत के दरमियान फ़ौज कोई माहिदा करवा दे, और इस दरमियान फ़ौज हुकूमत से ये वादा भी लेना चाहती है कि खारजा पॉलिसी और सिक्योरिटी के उमूर जो है वह फ़ौज के अख्तियार में दिए जाएँ। ये अमरीकी अखबार का दावा है, जैसा कि आज जंग में भी इस बात को देखा गया, इस खबर को देखा गया, तो इस सिलसिले में हुकूमती हलके कुछ कहना चाहेंगे?
नहीं सर, ये इसमें कोई सदाकत नहीं है। इस वक्त वज़ीर आज़म पाकिस्तान हुकूमती निज़ाम, हुकूमती मामलात को ऐसे तरीके से चला रहे हैं, पाकिस्तान में बहुत से मसाइल, एनर्जी का मसला था उस पर पेशरफ्त हुई है, मोटरवेज के लिए कराची का लाहौर काम हो रहा है, कराची में अमन अमान के हवाले से मियां साहब ने इनिशिएटिव लिए हैं, निज़ाम हुकूमत ऐसे तरीके से चल रहा है और इंशाल्लाह चलता रहेगा। ये जो धरनों की सियासत है ये असल इशू से त्वजा हटाने के लिए, असल मसला इमरान खान साहब के साथ वजीरस्तान ऑपरेशन है, और ये 14 अगस्त से लेके आज तक टीवी खबरनामों पे अगर आप नज़र दौड़ाएं तो ज़र्ब अज़ब के वाक़यात वहाँ पे पाक फौज की तरफ से जारी कोशिशों को उस तवातर के साथ जगह नहीं दी जा रही है जितना के जगह मिलनी चाहिए। इस वक्त तमाम मीडिया चैनल्स धरनों के ऊपर तवज्जो दे रहे हैं। हुकूमत इंशाल्लाह कायम दायम रहेगी, वज़ीर आज़म नवाज शरीफ बहैसियत वज़ीर आज़म काम करते रहेंगे। ये जिन लोगों के कहने पे ये इन्होंने शुरुआत की है, अब इनको इंतज़ार है कि वही इनको उठाएं। तो हमारी दुआ है, पाकिस्तानी कौम की दुआ है कि ये जो मसला है इसका पुरअमन हाल निकलना चाहिए और जितना जल्दी हो सके इसका पुरअमन हाल निकल जाए।
जी गुलाम मुस्तफा साहब, मैं आपसे ये पूछना चाहूँगा कि ये पुरअमन हल की जो बात हो रही है, तो ज़ाहिर है कि इमरान खान और ताहिरुल क़ादी अपने मुतालबात से पीछे हटने को तैयार नहीं, वज़ीर आज़म नवाज शरीफ इस्तीफ़ा देने को तैयार नहीं, तो इस बीच कौन सा ऐसा कॉमन ग्राउंड है, नुक्ता इश्तराक है जहाँ पर पहुँच कर कोई मसला हल किया जा सकता है, ये जो मौजूदा मसला है? बहुत कम वक्त हमारे पास है, एक से डेढ़ मिनट में जवाब चाहूँगा।
ज़रूर, इमरान खान साहब के मुतालबे 6 थे, 5 मान लिए गए हैं। हुकूमत ने लचक दिखाई है, हुकूमत ने टॉलरेंस का मुजाहरा किया है, तो अब ये जो उनका मुतालबा वज़ीर आज़म के इस्तीफे का है ये सरासर गैर आइनी है, नाकाबिले कबूल है। इसको ना तो वज़ीर आज़म साहब एक्सेप्ट करेंगे, ना पार्लियामेंट करेगा और ना पाकिस्तानी कौम करेगी।
जी बहुत शुक्रिया आपका बैरिस्टर यूसुफ अख्तर साहब। एक मिनट के अंदर बैरिस्टर यूसुफ अख्तर साहब, मजमू सूरत हाल को एक मिनट के अंदर अगर आप तलखीस करना चाहें तो किस तरह से करेंगे?
जी हाँ, देखिए कल उम्मीद पैदा हो गई थी कि शायद ये फौज की इन्वॉल्वमेंट के साथ कहीं नतीजे पर पहुँचा जाए, लेकिन आज अनफॉर्चुनेटली जो वज़ीर आज़म ने पार्लियामेंट में बयान दिया ये सरासर झूठ था और उसने फौज को मुतनाज़ा बनाने की कोशिश की है। अब अगर ये मान लिया जाए कि उसने कादरी साहब ने और इमरान खान की दरख्वास्त पर यह हुआ था, तो PSIR का जो आज प्रेस रिलीज आई है उसमें यह था कि हुकूमत की तरफ से कहा गया है, उसको फौज को भी मुतनाज़ा बना दिया गया। अब मेरा नहीं ख्याल कि फौज जो है इस मामले में दखल देगी और अपना कोई किरदार अदा कर सकेगी, क्योंकि उसको मुतनाज़ा बना दिया और ये इंतहाई अफसोसनाक बात है। इसके नतीजे में मैं ये समझता हूँ कि जो मसाइल हैं वो और गंभीर होंगे और इस हुकूमत को जाना ही पड़ेगा।
बहुत शुक्रिया आपका नाज़रीन, आपने हमारे मौजूद मेहमानों की गुफ्तगु मुलाहिज़ा फरमाई। बहरहाल सूरत हाल हर गुजरते लम्हे के और घंटों के साथ नाजुक रुख अख्तियार करती जा रही है, और जैसा कि पूरी पाकिस्तानी कौम की ये ख्वाहिश और आरज़ू है कि मामले का पुरअमन हल निकल आए, तो जाहिर है कि पूरी कौम इसके इंतज़ार में है। देखिए आने वाला वक्त क्या सौगात पाकिस्तानी कौम के लिए लेकर आता है। तो फ़िलहाल मुझे अली बासीजी और दीगर साथियों को इजाज़त दीजिए, खुदा हाफिज़।